यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङको चरौंदी भैंसी गौड़ा स्थित त्रिशुली नदीमा खस्दा 17 जनाको मृत्यु, 24 जनाको उद्धार। फागुन 21 गते हुने निर्वाचनका लागि 3 दिन सार्वजनिक विदा दिन सरकारलाई निर्वाचन आयोगको सिफारिश। निर्वाचन प्रचार प्रसारमा चुनाव चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न आयोगको निर्देशन। निर्वाचनका लागि भयरहित र निष्पक्ष वातावरण सुनिश्चित गर्न नेपाली कंग्रेसद्वारा सरकारको पुनः ध्यानाकर्षण। रौतहटमा दुई समुदाय बीचको द्वन्द समाधानका लागि अहिले बिहान सद्भाव र्याली गरिँदै र आफ्नो कुनै पनि भूभाग रूसलाई नसुम्पिने युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको स्पष्टोक्ति।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सबै पक्षबाट सहयोग पुर्याउँ।
मतदान मिति 2082 फागुन 21 गते बिहीबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
पहिलो मत पत्र रातो प्रत्यक्षको साथ,
दोस्रो मत पत्र कालो दलाई दिने मान,
सुस्ती छापुली कान गोपे कोठा जानु,
बाकसेरी रंग मिलाए आपनो मत हाल्नु,
सुस्ती छापुली कान गोपे कोठा जानु,
बाकसेरी रंग मिलाए आपनो मत हाल्नु,
रातो पहिले कालो पछि मतो गरौँ जतन,
सही छाप लगाउँदै सफल पारौँ मतदान,
सफल पारौँ मतदान, सफल पारौँ मतदान।
निर्वाचन आयोग नेपाल।
समाचार अब विस्तारमा। पोखराबाट काठमाडौँ आउँदै गरेको G2X1421 नम्बरको रात्री बस आज बिहान करिब 1:30 बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 5 चरौंदी नजिक भैंसी गौड़ाबाट त्रिशुली नदी किनारमा खस्दा 17 जनाको मृत्यु भएको छ। दुर्घटनामा 24 जना घाइते भएका छन्। घाइतेको उपचारका लागि विभिन्न अस्पताल लगिएको छ। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। मृतकहरूमा 4 जना महिला रहेका छन्। सड़कबाट करिब 80 मिटर तल खसेको बसमा कम्तीमा 45 जना यात्रु रहेको अनुमान गरिएको छ। दुर्घटनामा परि मृत्यु भएका 17 जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। घाइते 24 जनालाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि उहाँले बताउनुभयो। मृतक तथा घाइतेको शनाखत हुन भने बाँकी रहेको छ। दुर्घटनाको कारण खुलेको छैन। घटनास्थलमा 3 सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस आदमघाट बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरीको कमाण्डमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर सहितको टोली खटिएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यही फागुन 20, 21 र 22 गते गरी 3 दिन सार्वजनिक विदा दिन सरकारलाई सिफारिश गरेको छ। निर्वाचनमा उत्साहजनक सहभागिता बढ़ाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट समेत गरी 3 दिन सार्वजनिक विदा दिन सरकारलाई सिफारिश गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले बताउनुभयो। फागुन 18 गते सोमबार पहाड़ी जिल्ला र फागुन 19 गते मंगलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात होली पर्वको सार्वजनिक विदा परेको छ। 3 दिन सार्वजनिक विदा दिँदा विभिन्न पेशा र व्यवसायमा मतदाता नावली भएको स्थानबाट टाढ़ा रहेका मतदातालाई मतदान स्थलसम्म जान सहज हुने विश्वास आयोगले गरेको छ। निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा चुनाव चिन्हलाई भौतिक रूपमा प्रयोग नगर्न निर्देशन दिएको छ। आयोगले सूचना जारी गर्दै पछिल्ला दिनमा उम्मेद्वारले प्रचार प्रसारका क्रममा चुनाव चिन्हको भौतिक स्वरूप प्रयोग गरेकाले त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो। आयोगले प्रचार प्रसारका क्रममा भौतिक स्वरूपको चुनाव चिन्ह प्रयोग भएको पाइएमा कानून अनुसार कार्यवाही हुने विषयमा समेत सचेत गराएको छ। गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्याउनेलाई कानूनी दायरामा ल्याउने स्पष्ट पारेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षता, गृह सचिव राजकुमार श्रेष्ठको सहभागिता तथा सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका कर्मचारीको उपस्थितिमा हिजो बसेको बैठकले दैनिक रूपमा शान्ति सुरक्षा निर्वाचन तथा समसामयिक चुनौतीको विश्लेषण गरेको हो। विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्ने, प्रचार प्रसारमा राजनैतिक दल तथा व्यक्तिका विरूद्ध लाञ्छना लगाउने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोड़फोड़ गर्ने तथा अन्य हिंसात्मक क्रियाकलाप गरी शान्ति सुव्यवस्था तथा वातावरणमा गम्भीर असर पुर्याउने लगायतका घटनाका सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ। साथै उल्लेखित कार्य कानूनद्वारा वर्जित र दण्डित भएकाले त्यस्तो गर्ने जो कोहीलाई कानूनी कार्यवाहीको दायरामा ल्याइने पनि मन्त्रालयले प्रष्ट पारेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले पनि फागुन 21 गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ। गोर्खापत्र संस्थानले हिजो आयोजना गरेको निर्वाचन प्रचार प्रसार सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गर्नुभयो। उहाँले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान समेत गर्नुभयो। फागुन 21 गते हुन लागेको निर्वाचन शताब्दीकै पेचिलो भए पनि त्यसलाई आयोगले सहज रूपमा सम्पन्न गर्न लागेको उहाँले बताउनुभयो। कार्यक्रमको समापनमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले केही मीडियामा आचार संहिता विपरीतका गलत, भ्रामक र मिथ्या सूचना सम्प्रेषण हुने गरेकाले त्यसप्रति नागरिकलाई सचेत बनाउन, सत्य सूचना प्रदान गर्न मीडियाको प्रमुख दायित्व हुने बताउनुभयो। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले गोर्खापत्रले 46 भाषामा समाचार सामग्री प्रकाशन गरिरहेकाले ती सबै भाषामा निर्वाचन सम्बन्धी मतदाता शिक्षाका सामग्री राख्नुपर्नेमा जोड़ दिनुभयो। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितिवेयिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले आग्रह गरेको हो। निर्वाचन आचार संहिता 2082 लागू गरेको विषय उल्लेख गर्दै आयोगले आचार संहिताको पूर्ण पालना गर्नु सरकारवाला पक्षको दायित्व भएको स्मरण पनि गराएको छ। सबै राजनैतिक दल, उम्मेद्वार तथा सम्बन्धित पक्षले निर्वाचन आचार संहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको पनि जनाएको छ। स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचार संहिता विपरीत राजनैतिक दल तथा उम्मेद्वारको प्रचार प्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले उल्लेख गरेको छ। निर्वाचन आचार संहितामा रहेको व्यवस्था अनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनैतिक दलको निर्वाचन प्रचार प्रसारमा संलग्न हुन सक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ। नेपाली कंग्रेसले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ। कंग्रेसले हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्ने कर्तव्यप्रति सचेत रहन सरकारलाई आग्रह गरेको हो। नेपाली कंग्रेसले निर्वाचनको मिति नजिकै जाँदा देखिएका राजनैतिक दलको झण्डा जलाउने, भौतिक आक्रमण गर्ने जस्ता घटनाको निन्दा गर्दै त्यस्ता गतिविधि निरुत्साहित गर्न सबैलाई आग्रह समेत गरेको छ। पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारको अहिलेसम्मको भूमिकामा नेपाली कंग्रेसले शंका नगरेको तर शान्तिपूर्ण वातावरणमा मत दिन पाउने जनताको नैसर्गिक हक रक्षा गर्ने दायित्वबाट दायाँ बायाँ गर्ने छूट सरकारलाई नभएको बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निर्वाचन आचार संहिताको पालना गर्ने गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगलाई आग्रह गरेको छ। राप्रपाले विज्ञप्ति जारी गरी आचार संहिता पालना गराउन गम्भीर हुन आयोगलाई आग्रह गरेको हो। रौतहटमा सामाजिक एकता र सद्भाव खलबल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्ने गरी भएका घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न राप्रपाले अपील गरेको छ। निर्वाचनलाई बढ़ीभन्दा बढ़ी सहभागितामूलक बनाउने र बदर मतको प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढ़ाइरहेको छ। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
निर्वाचनलाई बढ़ीभन्दा बढ़ी सहभागितामूलक बनाउने र सकेसम्म मत बदर हुन नदिने वा बदर मत प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशैभर रहेका 6743 वडामा एक एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम अगाडि बढ़ाइरहेको छ। स्वयंसेवकहरूले आम मतदाताको बस्ती वा घर दैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदाताहरूलाई जानकारी गराउने कार्य गरिरहेका छन्। आम मतदाताको बस्ती र घर दैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्यमा खटिएका स्वयंसेवकहरूबाट काम प्रभावकारी रूपमा भइरहेको बताउनुहुन्छ कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिकाका मतदाता शिक्षाको अनुगमनकर्ता विप्लव बन्जाडे।
गाउँ टोल घर दैलोसम्मै गएर प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन भइरहेको छ। रंगीन पोस्टरहरू हाते पुस्तिका लगायतका अन्य सामग्रीहरू चाहिँ नहुनाले अलि थोरै सिकाउनलाई अप्ठ्यारो परेको महसुस नै गरिएको छ। आफूले व्यक्त गर्न नसकेका कुराहरूलाई चाहिँ डिजिटल माध्यमहरूबाट निर्वाचन
बाँकेको नरैनापुर गाउँपालिकाका अनुगमनकर्ता जुना शाही स्थानीय स्तरमा चेतना र साक्षरताको स्तर अलि कम हुँदा शुरूआती दिनमा केही समस्या झेल्नु परेको भए पनि पछिल्ला दिनहरूमा अलि सहज हुँदै गएको बताउनुहुन्छ।
कुनै त्यो समूह बसेको बेला होस्, विद्यालयमा बसेको बेला होस्, या घाँस काट्न गएको बेला, बाटोमा, छर छिमेकमा, घर टोलमा जसलाई पनि उहाँले चाहिँ सिकाइराख्नु भएको छ। हाम्रो नरैनापुर फेरि अलि चेतनाको स्तरमा पछाडि हुनुहुन्छ कि शिक्षाको स्तरमा, राजनीतिक त्यो चेतनाको अभाव पनि उहाँलाई चाहिँ त्यहाँ चाहिँ सबै डिजिटली रूपमा चाहिँ यसरी हेर्ने सिक्ने भन्ने छैन, खुलेर बाहिर रूपमा आउन नसक्ने, बोल्न नसक्ने, त्यस्तो टाइपको समस्या छ। र पहिलाको भन्दा चाहिँ अहिले चाहिँ अलि हुन्छ कि भन्ने, उहाँले मत बदर नगर्ने टाइपले चाहिँ त्यो मत हालिदिनुहुन्छ कि स्वस्तिक छाप यसरी नै हाल्नुहुन्छ कि भन्ने चाहिँ मलाई त्यो विश्वास लागेको।
753 स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण गरेर स्थानीय तहमा परिचालन गरिएको हो। स्वयंसेवकले आम नागरिकलाई उनीहरू रहेकै स्थानमा गएर मतपत्रमा छाप कसरी लगाउने, कसरी मतपत्र पट्याउने र कसरी मतपेटिकामा मत खसाउने सम्मका कुराहरू सिकाइरहेका छन्। सुनसरी जिल्लाको देवानगंज गाउँपालिकामा खटिएका अनुगमनकर्ता डण्डिकेश्वर खनाल सहज रूपमा नबुझ्ने मतदातालाई पटक पटक गरेर भए पनि बुझाउने काम गरिरहेको बताउनुहुन्छ।
केही व्यक्तिहरू जसले चाहिँ मजाले बुझ्नु भएको छैन उहाँहरूलाई पनि अब थोरै कठिनाई भएको छ, तैपनि मतपत्र छाप कसरी लगाउने, कसरी पट्याउने, कसरी घरमा खसाउने सम्मको एउटा प्रक्रियागत हिसाबले सिकाउनु भएको छ। त्यो
मतदाता शिक्षालाई प्रभावकारी बनाई निर्वाचनलाई निष्पक्ष, स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता शिक्षाको विशेष महत्व हुन्छ। आयोगले यसपटक आफ्नो आधिकारिक डिजिटल प्लेटफर्म फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा सामग्रीहरू राखेर प्रचार प्रसार गरिरहेको छ। यस्ता सामग्रीले डिजिटल प्लेटफर्म मार्फत मतदाता शिक्षा कार्यक्रमको प्रवर्धन र नागरिक तथा आम सरकारवालाले आधिकारिक सूचना पाउने अपेक्षा आयोगको छ।
फेरि पनि मतदाता शिक्षाकै प्रसंग। बाजुराका मतदाताहरू मतदाता शिक्षा कार्यक्रमबाट मतदान गर्दा ध्यान दिनुपर्ने धेरै विषयमा जानकारी पाएको बताउँछन् भने स्वयंसेवकहरू पनि आफूहरूले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सिकाएका विषय मतदाताले बुझेको र मत बदर कम हुनेमा विश्वस्त रहेको बताउँछन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
बाजुरामा चुनावी माहौल गाउँ टोलदेखि बजार क्षेत्रसम्म पेचिलो बनेसँगै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ, जसले मतदाताहरू मतदान गर्ने तरिका बारे प्रष्ट बनिरहेका छन्। बडीमालिका नगरपालिका मोनाकी एकजना स्थानीय थेबे साउद मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने तरिका, मतपत्र प्रयोग गर्ने विधि, बदर मत हुन नदिन ध्यान दिनुपर्ने विषय लगायतका बारेमा जानकारी गराइँदै आइएको छ। बडीमालिका नगरपालिका पाँचकी मतदाता स्वयंसेवक दुर्गा महत साउद
यसअघिका
हरेक निर्वाचनमा बदर मत संख्या मुख्य चुनौती बनेको बाजु हजुरआमा सदर मत बढाउने उद्देश्य सहित प्रत्येक ओडामा मतदाता शिक्षा सञ्चालन भइरहेको बताउनुहुन्छ जिल्ला निर्वाचन अधिकारी भीम बहादुर शाही।
बागलुङ जिल्लाका सबै ओडामा मतदाता शिक्षा स्वयं सेवक नियुक्ति गरेका छन्। आज प्रत्येक टोल बस्ती समुदायमा पुगेर मतदाता शिक्षा दिलाउनु भएको छ।
मतदाता शिक्षा सँगै बाजुरामा समग्र निर्वाचनलाई शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तथा प्रशासनिक तयारी समेत तीव्र बनाइएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला।
स्वतस्फूर्त रूपमा शान्तिपूर्वक भइरहेको छ र हामी कर्मचारी व्यवस्थापनका कुराहरू पनि मिलाइरहेको छ। यसपालि मतदान शान्तिपूर्ण हुन्छ।
अशिक्षा र भौगोलिक विकटता रहेको बाजुराका घर घरमा पुगेको मतदाता शिक्षाले मतदाताको आत्मविश्वास बढाएको छ भने प्रशासनिक तयारीले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउने संकेत दिएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
रौतहटको गौरमा दुई समुदाय बीचको द्वन्द्व समाधानका लागि आज अहिले बिहान सद्भाव र्याली निकालिने भएको छ। हिजो बसेको सर्वदलीय बैठकले विवादका घटनाप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सार्वजनिक अपील गर्ने निर्णय गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले जानकारी दिनुभयो। घटनालाई तोडमोड गरी सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्तिहरू विरूद्ध आवश्यक कार्यवाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै बैठकले धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्ने तत्वमाथि निगरानी कड़ा पार्ने र पक्राउ परेकाहरू दोषी ठहरिए कानूनी कार्यवाही गर्ने र जिल्लाभर धार्मिक सामाजिक सद्भाव सुदृढ गर्न नागरिक समाजको अगुवाईमा अहिले बिहान 7:30 बजे सबगढ़ामा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको पनि प्रमुख जिल्ला अधिकारी भूषालले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूससँगको युद्धमा युक्रेन पराजित नहुने र अन्तत विजय हासिल गर्ने दावी गर्नुभएको छ। राजधानी किव स्थित सरकारी मुख्यालयमा भएको अन्तर्वार्तामा उहाँले युद्धविरामका नाममा भूभाग त्याग्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले माग गरेको भन्दै युक्रेनका पूर्वी र दक्षिणी क्षेत्र छाड्नुपर्ने प्रस्तावलाई राष्ट्रपति जेलेन्स्कीले जनताको परित्यागको संज्ञा दिनुभयो। उहाँका अनुसार ती क्षेत्रबाट पछि हट्नु भनेको त्यहाँ बसोबास गर्ने लाखौं नागरिकलाई छोड्नु र देशभित्र गहिरो विभाजन सिर्जना गर्नु हो। राष्ट्रपति जेलेन्स्कीले पुटिनले पहिले नै तेस्रो विश्वयुद्ध शुरू गरिसकेको दावी गर्दै त्यसको उत्तर कड़ा सैन्य र आर्थिक दबाव मात्रै हुन सक्ने बताउनु भएको छ। उहाँले युद्धविरामका लागि भूभाग सुम्पिए पनि त्यो अस्थायी हुने र रूसले केही वर्षमै फेरि आक्रमण गर्न सक्ने चेतावनी दिनुभयो। पाकिस्तानले गए राति अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 20 जनाको मृत्यु भएको तालिबानले जनाएको छ। मृत्यु हुनेमा महिला तथा बालबालिका समेत रहेको बताइएको छ। इस्लामाबादले हालै पाकिस्तानमा भएको आत्मघाती आक्रमणपछि पाकिस्तान अफगानिस्तान सीमा नजिक लुकेर बसेका अतिवादी समूहका 7 अखडामा आक्रमण गरेको दावी गरेको छ। अफगान तालिबान सरकारलाई ठोस कार्यवाही गर्न बारम्बार आग्रह गरे पनि ती समूह विरूद्ध कुनै कार्यवाही नगरिएको पाकिस्तानले दावी गरेको छ। अमेरिकाका पूर्व सीआईए अधिकारी जोन किरियाउकोवले आगामी हप्ताको शुरूमा इरान विरूद्ध सैन्य आक्रमण गर्ने अन्तिम निर्णय भएको दावी गर्नुभएको छ। जुलियन डोरे पडकास्टमा उहाँले व्हाइट हाउसका एकजना पूर्व गुप्तचर अधिकारीको हवाला दिँदै प्रशासनले दिएको सार्वजनिक समय सीमा हुँदाहुँदै पनि आक्रमण सन्निकट हुन सक्ने बताउनुभयो। किरियाकोका अनुसार राष्ट्रपतिले सार्वजनिक रूपमा इरानी नेतृत्वलाई 10 दिनको समय दिनुभएको थियो तर यस्तो समय सीमा प्राय रणनीतिक विचलनको रूपमा प्रयोग गरिन्छ। संयुक्त राज्य अमेरिकाले मध्य पूर्वका विभिन्न प्रतिष्ठानहरूमा अज्ञात मिशनका लागि सैनिकहरूको रणनीतिक स्थानान्तरण शुरू गरेको छ। द जेरुसलम पोस्टका अनुसार कतारको अल उदेद बेसबाट 100 सैनिकहरू स्थानान्तरण गरिएको बताइएको छ। बहराइन, इराक, सिरिया, कुवेत, साउदी अरब, जोर्डन र संयुक्त अरब इमिरेट्समा पनि अमेरिकी सुविधाहरूमा यस्तै रसद परिवर्तनहरू भएको पाइएको छ। सरकारी अधिकारीहरूले यस क्षेत्रमा तैनात 30,000-40,000 अमेरिकी सैनिकहरूले पूर्ण युद्धको स्थितिमा इरानको प्राथमिक लक्ष्यका रूपमा काम गर्न सक्ने आशंका व्यक्त गरेका छन्। इरानी पक्षले संयुक्त राष्ट्रसंघमा चेतावनी दिँदै अमेरिकी आक्रमणको अवस्थामा यस क्षेत्रमा शत्रु शक्तिका सबै आधार सुविधाहरू र सम्पत्तिहरू वैध लक्ष्यहरू हुने चेतावनी दिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा पेट्रोलमा 10% इथानोल मिसाउने नीति कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्वपूर्ण कदम भएको बताउँदै 10% इथानोल मिश्रण गर्दा नेपालले वार्षिक करिब 6 अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने दावी गर्नुभयो। इथानोललाई प्रतिस्पर्धी बनाउन कार्यविधि चाँडै आउने पनि मन्त्री सिन्हाले जानकारी दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले विगतमा धेरैवटा आयोग र सुझाव समितिहरूको सिफारिशका आधारमा इथानोल मिश्रण सम्बन्धी आदेश सरकारबाट जारी भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले लामो समयदेखि तयारी गरिएको कार्यक्रम अब कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो। वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको 7 महिनामा 5,19,01 करोड़ बराबरका विभिन्न माल वस्तुहरू नेपालमा आयात भएका छन्। यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै 1,06,43 करोड़ भन्दा बढ़ीको वीरगंज नाकाबाट नेपाल भित्रिएको छ। वीरगंज नाकाबाट गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको 7 महिनामा आयात 12.35% वृद्धि भएको छ। यस वर्ष गत वर्षको तुलनामा 57,31 करोड़ रूपियाँ बढ़ीका माल सामानहरू आयात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको माघ मसान्तसम्म मेची भन्सार कार्यालयबाट अलैंचीको निर्यात करिब 60% बढ़ेको छ। कार्यालयका अनुसार त्यस अवधिमा 8,61,20,07,000 रूपियाँ बराबरको अलैंची निर्यात भएको हो। 10 महिनाको अवधिमा 4,153.15 मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्ष 2081-82 सोही अवधिमा 5,38,80,00,000 रूपियाँ बराबरको अलैंची निर्यात भएको थियो। मेची भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको 10 महिनामा चियाको निर्यात भने 26.70% घटेको छ। त्यस अवधिमा 2,32,12,56,000 मूल्य बराबरको चिया निर्यात भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले घटेको छ। यस दिन परिसूचक 27.59 अंकले घटेर 2,614.55 बिन्दुमा कायम भएको छ। आइतबार शेयर बजारमा 324 कम्पनीहरूका 1,59,89,430 किता शेयरहरू 6,69,91,21,000 रूपियाँमा किनबेच भएका छन्। युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयर धनीहरूलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको 7% बोनस शेयर र सोको कर प्रयोजनार्थ 0.368% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन 8 गते बसेको कम्पनीको संचालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
विभागीय टोली एफिओफले राष्ट्रिय लीगमा 9 जनजागृति युवा क्लबसँग सहजित निकालेको छ। सातो बाटो स्थित एन्फा मैदानमा आइतबार सम्पन्न खेलमा एफिओफले 4-1 गोलको जित हासिल गरेको हो। लीगमा जनजागृतिको लगातार 6 हार हो भने एफिओफको 5 जित हो। यो जितसँगै एफिओफले 6 खेल खेल्दै 16 अंक जोडेको छ। जनजागृति अंकविहीन बन्दै तालिकाको पुछारमा छ। एपीएफले शुरूआतदेखि नै आक्रमक खेलेको थियो। 29 मिनटमा निश्चल थापाले गोल गर्दै जनजागृतिलाई शुरूआती अग्रता दिलाए, तर जनजागृतिको अग्रता लामो समय टिक्न सकेन। 43 मिनटमा कप्तान हरि कार्कीले उत्कृष्ट गोल गर्दै एपीएफलाई 1-1 बराबरीमा ल्याए। 46 मिनटमा युवराजको गोलमा एपीएफ 2-1 गोलले अघि रह्यो। 59 मिनटमा समीरराज थोकरले गोल गर्दै एपीएफ 3-1 स्थितिमा ल्याए। यसको 3 मिनटपछि अनिश घरती छेत्रीले गोल गर्दै एपीएफलाई सहज जित दिलाए। न्यू होराइजन स्पोर्ट क्लबले बुटोलमा भएको 7 खड्क प्रसाद गौचन यु19 क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। नेपाल क्रिकेट टोलीका पूर्व खेलाड़ी शक्ति गौचनले आफ्नो स्वर्गीय बुबाको सम्झनामा आयोजना गरेको प्रतियोगितामा न्यू होराइजनले नेपथ्य तिलोत्तनामा क्रिकेट एकाडेमीलाई 88 रनले हराए। स्ट्राट्रिक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्यू होराइजनले पहिले ब्याटिङ गर्दै 50 ओभरमा 9 विकेट गुमाएर 272 रन बनायो। जवाफमा 273 रनको लक्ष्य पछ्याएको नेपथ्य तिलोत्तममा 184 रनमै अलआउट भयो। यसै अवसरमा नेपाली महिला क्रिकेटकी पहिलो अन्तर्राष्ट्रिय खेलाड़ी सरस्वती लामगादेलाई सम्मान गरिएको थियो। प्रतियोगितामा एक्सलेन्स सेन्टर काठमाडौँ, पोखरा क्रिकेट एकाडेमी, रूपन्दे क्रिकेट एकाडेमी र वेस्ट क्रिकेट एकाडेमीको पनि प्रतियोगितामा सहभागिता थियो।
अझै बम अब मौसम। आज तराई भागका केही स्थानमा बिहान समयमा हुसु जारी रहनेछ। देशको हिमाली भागमा साधारणतया बदली हुनेछ, बाँकी पहाड़ी भागमा आंशिक बदली हुनेछ भने तराई भूभागमा मौसम मुख्यत सफा रहनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.1 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:35 भयो भने सूर्यास्त भरे साँझ 6:01 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङको चरौंदी भैंसी गौड़ा स्थित त्रिशुली नदीमा खस्दा 17 जनाको मृत्यु, 24 भन्दा बढ़ीको उद्धार। फागुन 21 गते हुने निर्वाचनका लागि 3 दिन सार्वजनिक विदा दिन सरकारलाई निर्वाचन आयोगको सिफारिश, निर्वाचन प्रचार प्रसारमा चुनाव चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न आयोगको निर्देशन। निर्वाचनका लागि भयरहित र निष्पक्ष वातावरण सुनिश्चित गर्न नेपाली कंग्रेसद्वारा सरकारको पुनः ध्यानाकर्षण। रौतहटमा दुई समुदाय बीचको द्वन्द्व समाधानका लागि अहिले बिहान सद्भाव र्याली गरिँदै र आफ्नो कुनै पनि भूभाग रूसलाई नसुम्पिने युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको स्पष्टोक्ति। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।